نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم روح القران آج ہم اس میں کریں گے پارہ نمبر 21 اتلو ما اوحش یہ پارہ سورة العنکبوت کی آیت 45 سے شروع ہو کر سورة کے اینڈ 69 اور اس کے بعد پھر ہم باقی بھی بہت پیاری پیاری صورتیں کریں گے آگے خاص طور پہ وہ پارے آ رہے ہیں کہ جس میں بڑی مشہور صورتیں اور ایک سے زائد ہیں اور ہم سب جانتے ہیں کہ ہر صورت کا انداز دوسری سے مختلف ہوتا ہے تو اس میں وقت بھی زیادہ لگتا ہے کیونکہ آپ ایسے ہی ہے کہ جیسے بار بار لین چینج کر رہے ہیں لیکن اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے وقت میں برکت دے سب سے پہلی آیات جو بہت ہی خوبصورت ہیں 45 جس کا ٹاپک لکھ لیتے ہیں اللہ کا ذکر تسکین قلب اور تزکیہ نفس کا ذریعہ ہے اتلو ما اوحی الیک من الکتاب واقم الصلاح ان الصلاۃ تنہا عن الفحشاء والمنکر ولذکر اللہ اکبر واللہ یعلم ما تصنعون کیا پتہ چلا پڑھ کر سنائیے ایک داعی دین کی ذمہ داری بتائی جا رہی ہے انفرادی طور پہ کیا کرنا ہے کہ آپ کے سامنے جب کوئی پہنچ جائے تو آپ اس کو اللہ کی بات بتائیں اگر آپ اس پوری آیت کے ہلکے ہلکے بریک ڈاؤن کریں تو آپ کو تین چیزیں ملیں گی نمبر ایک اتلو پڑھ کر سنائیے آپ دیکھیے کہ قرآن کا جو انداز ہے نا یہ سننے والا ہے اللہ کے نبی پر جو بھی آیتیں نازل ہوتی تھی تو آپ اسی آیت اور بھی اس طرح کی آیات پہ عمل کرتے ہوئے اس کو پڑھ کر بتاتے تھے آج بھی آپ قرآن پڑھیں یا قرآن سنیں بہت فرق ہوتا ہے دونوں میں دوسری بات کیا ہے کتاب میں سے پڑھیے کیا پتہ چلا کہ جب بھی دعوت دی جائے تو کتاب میں سے دی جائے پھر واقم الصلاۃ خود بھی نماز قائم کیجئے اور جو بہت پیاری بات ہے نماز کا اثر کیا ہے ان الصلاۃ تنہا عن الفحشاء والمنکر نماز بے حیائی اور منکر سے روکتی ہے ولذکر اللہ اکبر اور اللہ کا ذکر بہت بڑی چیز ہے اور اللہ تعالیٰ وہ جانتا ہے جو تم کرتے ہو آپ دیکھیے کہ دیکھنے میں ایک آیت ہے لیکن اس میں جو مختلف چیزیں آئیے ون بائی ون دیکھتے ہیں سب سے پہلے ایک تائیے دین کی ذمہ داری اور وہ بھی انفرادی جب بھی کبھی کسی سے بات کریں دین کی اتلو ما اوحی پہ عمل کریں تو بحثوں میں نہیں پڑنا آسان طریقے سے تبلیغ کرنی ہے خیر خواہی سے معاملہ کرنا ہے اور مشترک موضوعات جو ہوتے ہیں نا کسی بھی جگہ جس کو کامن گراؤنڈ کہہ سکتے ہیں اس سے آغاز کرنا چاہیے اور میں کی بجائے ہم کا صیغہ استعمال کیجئے یہ ہے انفرادی طور پہ ون بائی ون آگے چلیں اگر تو ایک داعی دین کی جو اجتماعی ذمہ داریاں ہیں وہ کیا ہے کہ دوسروں کو پڑھ کر سنانا ہے قرآن خود بھی پڑھنا ہے قرآن پاک میں جو بات آتی ہے اس پہ اب عمل بھی کرنا ہے پیروی کرنی ہے اور پھر نماز قائم کرنی ہے ساری بات کا خلاصہ کیا ہے کہ قرآن سے بھرپور فائدہ اٹھاتے ہوئے مسلسل اس کی تلاوت کرو آپ دیکھیے کہ جب آپ قرآن کسی سے بھی سنتے ہیں تو آپ کے اوپر اثر ہوتا ہے آپ قرآن پاک کو کسی اچھے سے اچھے قاری کی آواز میں سنیں تو بعض جگہ تو یہ تک دیکھا گیا کہ اس کے بعد پھر میوزک اچھا نہیں لگتا کیونکہ اس کی تاثیر بڑی پیاری ہے آپ کسی کا بھی درس سنتے ہیں یا قرآن پاک کی آیت میں یا جیسے آج کل دورہ قرآن ہے یا اس وقت بھی ہم قرآن پاک کا ایک سفر طے کر رہے ہیں ہر ایک کی تاثیر فرق ہوتی ہے اللہ تعالیٰ سے یہ دعا کریں کہ وہ ہمیں اس کتاب کے ساتھ جوڑے رکھے دوسری چیز اس آیت میں کیا تھی اقیم الصلاۃ نماز قائم کیجئے یہ کیوں نہیں کہا کہ نماز پڑھیے ہم سب جانتے ہیں کہ پڑھنے کے لیے دو لفظ ہیں اقرا یتلو تلا یتلو تلون یہ نہیں کہا گیا کہ نماز پڑھیے یہ کہا گیا کہ نماز قائم کریں تو واٹ از دا ڈفرینس اور سب جگہ ایسے ہی ہے پورے قرآن میں جہاں لفظ نماز آئے گا اس کے ساتھ قائم کا لفظ ہے تو اس کی شرائط کیا ہیں ذرا سا اس کو گو تھرو کرتے ہیں نمبر ایک اخلاص نیت ہو طہارت قلب ہو مقررہ اوقات پہ ادا کی جائے پھر اس کے جو ارکان ہیں اس میں اعتدال ہو یعنی رکوع سجود قیام ہر چیز میں بیلنس ہو پھر خشوع اور خضوع بھی ہو ادائیگی میں پابندی ہو اور جب نماز کے لیے جائے نماز پہ کھڑے ہوں تو چیک کیجئے کہ پیٹ میں کیا ہے جیسے گاڑی میں سپریم ڈالا یا ڈیزل ڈالا یا سی این جی ڈالی تو تم بھی دیکھو کہ تمہارے پیٹ میں رزق حلال ہے کہ نہیں आप इस चीज़ को जितना अपने अंदर रखेंगे ना, आपका दिल खुद बहुत नमाज में नमाज में लगेगा, और ये जो नमाज का असर नहीं हो रहा, आज हमारी नमाजें बेअसर क्यों हो गई? हमारी नमाजों के अंदर से वो तासीर क्यों चली गई? उसमें आप इन सब में से कोई चीज़ देखें। फिर अगली बात क्या है कि नमाज जिक्र का सबसे बड़ा जरिया। किसका जिक्र? अल्लाह का, अल्लाह की याद। आप जिस बंदे की बात करते हैं ना, आप अपने आप को उसके बहुत करीब महसूस करते हैं। किसी को देखकर आप कहते हैं अभी आपका ही जिक्र हो रहा था, और कभी आप कहते हैं मैं आपको याद कर रही थी। फ़र्क है ना? जब जिक्र हो रहा होता है ना तो तذکرہ था, किसी से आपने कोई बात कही, लेकिन जब आप कहते हैं याद कर रही हूँ तो दिल में होती है। तो क्या पता चला कि नमाज के दौरान ये दोनों फीलिंग्स होनी चाहिए कि मैं अल्लाह से बातें कर रही हूँ और मैं अल्लाह को याद कर रही हूँ, दिल देहान अंदर हो। इस पे एक लेक्चर है कि आज हमारी नमाजें बेअसर क्यों हो गई। आप देखिए कि नमाज गुनाहों का बोझ हल्का करती है ना, लेकिन इससे शर्त एक है कि आपका अपना दिल भी हो। और ख़ास तौर पे जो इसमें फरहेज़ है कि इन्ना सलात तनहा अनिल फ़हशाई वल मुनकर, तो नमाज बुराई और बेहयाई से रोकती है। आप और मैं इस नमाज के पीछे लग जाए। आज का बहुत बड़ा एक डायलेमा क्या है कि नमाजी भी हैं और बेहयाई भी है। तशी अल फाहिशा पीछे 18th पारे में पढ़कर आए। हम जाय नमाज में आते हैं, जाय नमाज पे खड़े होते हैं किस मुँह से, और जब हम शादियों में और महफिलों में और बाजारों की रौनक बनते हैं तो किस मुँह से। आज से अपने लिए एक नियत कीजिए कि मैंने जब नमाज में खड़े होना है तो खुद को ये एहसास दिलाना है कि यौम यकूम अन्नास लिरब्बिल आलमीन, जिस दिन लोग रब्बुल आलमीन के सामने खड़े होंगे मेरे साथ उस दिन क्या होगा। तो आप कह लीजिए कि नमाज एक छोटी सी तस्वीर है क़यामत के दिन अल्लाह के सामने खड़े होने की। आज दुनिया में भी किसी के सामने खड़ा होना पड़ जाए तो इंसान राह चलते पुलिस मैन रोक ले और पेपर्स पूछ ले तो कई दफ़ा रंग उड़ जाता है। तो अल्लाह ताला से दुआ है कि हमारी नमाजों को ज़िंदा कर दे। उसके बाद आयत 46 से 48 में आसन तरीक़ा बहस इख्तियार कीजिए, वला तुजादिलु अहलल किताब, और ना झगड़ा कीजिए अहले किताब से मगर वो तरीका जो कि अच्छा हो, सिवाय उन लोगों के जिन्होंने उनमें से जुल्म किया, और उनको ये कह दो कि हम ईमान लाए उस ज़ात पे जिसने नाजिल किया हमारी तरफ और तुम्हारी तरफ, हमारा भी ला है और तुम्हारा भी ला है, एक ही ला, और हम मुस्लिम हैं। ये है जी खूबसूरत बात जिसको आप कहते हैं कि स्टार्ट विद कॉमन थिंग्स। घर में दिन रात कई मौके ऐसे आते हैं, माँ बच्चों के बीच में, बुज़ुर्गों और यंग्स के बीच में, या शोहर बीवी के इख्तलाफ राय होगा। वो और कुछ नहीं तो वो कहेंगे एसी चलाओ, आप कहेंगे बंद करो, वो कहेंगे लाइट खोलो, आप कहेंगे मुझे नहीं खोलनी, है ना? चिटचिटी बातें हैं। बच्चों को आप सारा दिन कुछ ना कुछ समझाने की कोशिशों में होते हो। तो यहाँ क्या पता चला कि अगले को पहले अहमियत दो। अच्छा, आप ये चाह रहे हैं 1 मिनट के लिए बंद कर दें, फिर क्या है, मुझे गर्मी लग रही, गर्मी लग रही, खोले, ये कहा जा रहा है इधर? अगले का पॉइंट ऑफ व्यू समझे। देखिए, हमारे घरों के झगड़े ना होने के बराबर रह जाएंगे इंशाल्लाह, हमारे दूसरों से इख्तलाफात पूरे के पूरे इंशाल्लाह सॉल्व होंगे। जिन्होंने आज हमारी ज़िंदगी परेशान की हुई, हम दुखी हैं, हम डिप्रेस हैं, हम टेंशन में हैं, फिर हमें दवाइयाँ खानी पड़ती हैं, और कभी कभी तो आप देखिए कि हॉस्पिटलाइज कर देते हैं। आज इस बात को अपने जहन में रख, और ख़ास तौर पर रमज़ान है। मैंने कोई ऐसी बात नहीं छेड़नी जिससे झगड़ा होता है। होता है आपका जवान बच्चों से झगड़ा? बाप बेटे के झगड़े की उम्मीद बनती है? माँ बेटी का झगड़ा होता है? बिल्कुल होता है। आप देखिए, रोड पे जाएंगे, गाड़ियाँ तो बहुत सी हैं, तो टकराव का डर है ना। तो क्या हर वक्त रोड पे हादसे हो रहे होते हैं? अल्लाह बचा ले, किसी वक्त कोई मसला हो, कोई अनयूजल बात हो तो हो भी जाते हैं। तो हर वक्त का मामला ना हो। अक्सर देखिए कुछ दो लोग ऐसे होते हैं जिनकी कभी भी नहीं बनती। जब बोलेंगे गुस्से में, अकड़ के और नाराजगी से, तो मत बोलिए। जिस रास्ते से आपको ठोकर लगी है ना, और आप वो पत्थर हटा नहीं पा रहे, फिक्स है, आप रास्ता बदलें। तो इग्नोर ग्रेसफुली का मानी है, अल्लाह हमें इसकी तौफीक अता फरमाए। उसके बाद आगे 49 से 51, अजमते कुरान और सदाकते रसूल सल्लल्लाहु अलैहि वसल्लम, बल हुआ आया तुम बेहिनात, बल्कि ये तो रोशन आयते हैं, फी सुदूरिल्लज़ीना उतुल इल्म, ये तो उन लोगों के सीनों में है जिनको अल्लाह ने इल्म दिया है। क्या पता चला कि ये कुरान सीनों में महफूज हो जाता है, कुरान पाक की यूनिक चीज़ कि ये तो दिलों में जाता है। आज भी आप देखिए कि इसकी एक आयत समझ आ जाए तो दिल ठंडा नहीं हो जाता। तो अल्लाह के नबी सल्लम पे जो असल में बातें छांटते थे उसी का बताया गया है कि ये कुरान भी अजीम और नबी की ज़ुबान भी सच्ची, और सच्चे बंदे की ज़ुबान से जब कुरान जारी होता है ना तो तासीर बहुत होती है, दिलों पे असर होता है, हर आवाज़ भी दिल पे नहीं जाती। तो यहाँ बताया गया कि तुम इस नबी के साथ झगड़ना छोड़ दो, और नबी को भी तसल्ली दी जा रही है कि आप इनकी बातों पे दिल मैला ना कीजिए। ये पीछे वाली आयत से भी जोड़ लें, आप लोगों को समझाना चाह रहे हैं, आप खैरख्वाही चाह रहे हैं, फिर भी लोग नहीं मान रहे, तो आप फिर पीछे हो जाइए, कोई बात नहीं, आपकी नीयत तो बहरहाल अच्छी थी। उसके बाद आयत 52 से 55 में हक को झुठलाने वालों का बदतरीन इंजाम, कुल कफा बिल्लाही बैनी व बैनकुम शहीदा। इसका एक नाम तू, बहस को समेटने वाला अंदाज, जो आपको अभी तक मैसेज मिल रहा है ना इन आयात में, वो क्या है, बहसों में ना पड़े, झगड़ों में रेजिस्टेंस होती है। आपने कभी कोई गाड़ी खरीदी हो और वो यूज्ड गाड़ी हो तो अमूमन एक सवाल ज़रूर किया जाता है, गाड़ी का एक्सीडेंट तो नहीं हुआ, क्या ये गाड़ी रिपेयर तो नहीं, ये रिमॉडल तो नहीं है ना। वजह क्या है कि गाड़ी आराम से चलती रहे तो चाहे वो 50-60 हज़ार किलोमीटर चले बहुत अच्छी रहेगी, पर जिस गाड़ी का एक दफ़ा हादसा हो जाए या उसका कह लीजिए कि बोनट खुल जाए, उसका इंजन खुल जाए, उसमें नक्स पैदा हो जाता है और एकदम उस गाड़ी की वैल्यू नीचे आ जाती है जिसका हादसा हो। आपके हाथों में फ़ोन है, अल्हम्दुलिल्लाह आप यूज़ करें, आप कहते हैं कि अब मैं इसको बेच दूँ, सवाल क्या करते हैं, ये इसकी स्क्रीन ओरिजिनल है, आपने कभी चेंज तो नहीं कराई, ओहो चेंज हुई, अच्छा फिर आपने ओरिजिनल कराई या आपने कॉपी कराई, आपने एप्पल कंपनी से ली या वैसे ली, तो क्या ये मिसालें हमारे लिए काफ़ी नहीं है। तो आज नियत करते हैं, हमने अपने इर्द गिर्द झगड़े नहीं करने, लोग हमसे झगड़ा चाह रहे हैं मैंने नहीं बोलना। देखिए वो प्लेयर जो नियत कर लेता है कि मैंने इस बॉल को खेलना ही नहीं है, तो कोई जितने मर्जी उसकी तरफ बॉल फेंके, उसको कुछ टॉर्चर करना चाहे, वो अपना बल्ला ही नहीं उठाएगा। तो अल्लाह ताला हमें इतना सब्र अता फरमाए। आगे है जी हिजरत का हुक्म 56 पे, या इबादी अल्लज़ीना आमनू इन्ना अर्दी वासियतुन फैया या फाबुदून। आप पिछली आयतें हैं पूरी कोशिश कर ली, इग्नोर ग्रेसफुली कर लिया, झगड़ा नहीं करना, बहस नहीं करनी, पूरी मुमकिन कोशिश कर ली, लेकिन बात नहीं बन रही, कुछ चीज़ें वाकई मिसफिट होती हैं, कुछ में फैक्ट्री के अंदर ही कुछ प्रॉब्लम होता है, कोई ओरिजिनली बेल्ट नहीं उसमें कोई प्रॉब्लम है, वो कहते हैं लाओ हमें वापस करके अपनी नई चीज़ ले जाओ। जब आप कोई भी चीज़ खरीदते हो उसमें गारंटी होती है। हर चीज़ से आपको मुझे एक ही पैगाम है कि अपनी ज़िंदगी को ज़ाया ना करो। देखिए इंसान मास्टरपीस है, आप अपने ऊपर लीजिए, आपकी माँ ने आपको पैदा करने में, पेट में रखने में, फिर पालने पोसने में कितनी तकलीफें सही, आपका दूध पिलाना कोई आसान काम था, बच्चे की पॉटी ट्रेन से लेकर उसको स्कूल भेजना आसान है, और जब आपकी माँ बाप दोनों की कोशिशों से आप पल के जवान हो गए तो अपनी ज़िंदगी ज़ाया कर दें, ये जुल्म है, ये खुदकुशी है। कभी कभी ज़िंदगी में रॉन्ग डिसीजंस हो जाते हैं, तो जहाँ तक फिर मुमकिन हो अपने आप को फ्रिक्शन से बचाइए, स्ट्रेस से बचाइए, वो आते छोड़ दीजिए जिससे झगड़ा होता है, कुछ ऐसी इख्तियार कर लीजिए लेकिन हिजरत कीजिए, और कुछ नहीं है तो फिर जगह छोड़नी पड़ेगी। ख़ास तौर पे जहाँ ये आयत नाजिल हो रही थी वहाँ मक्का छोड़ने के इशारे हैं, हबशा चले जाओ छोड़ दो इनको, ये तुम्हारी कदर नहीं करते ना कदरी करते हैं, छोड़ दो। फिर उसके बाद एक हिजरत जिससे किसी को मफर नहीं, क्योंकि लफ्ज़ हिजरत हमें मुश्किल बहुत लगता है, हम बैठे थे हम कहते बैठे रहो, कई दफ़ा ऐसा होता है बैठे काम कर रहे हैं, अब शाम होने लगी है अंधेरा हो रहा है, अब आपको वहाँ से उठ के जाके बल्ब जलाना है, मुश्किल भी लग रहा है, बोझल भी है, आंखों पे पड़ने में मुश्किल है, तो आप क्या कहते हैं अच्छा थोड़ा और, अच्छा अब कौन उठे जाए बल्ब उठे जलाए, अच्छा कोई गुजरेगा रे भी बल्ब जलाइएगा, है ना, उठना बहुत मुश्किल लगता है, हम अपनी जगह पे बहुत जमे हुए होते हैं। तो अल्लाह कहते हैं कि एक मौत आएगी और वो है हिजरत की सबसे बड़ी किस्म, तो मौत की हिजरत हर नफ्स के लिए है। आयत 57, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत तुम इलैना तुरजाउन। तो फिर उस वक़्त तो जाना ही पड़ेगा, और इसके बाद हिजरत के बाद सब्र और अल्लाह पे तवक्कुल करने की बात 58 से 60 में है। वल्लज़ीना आमनू वअमिलुस्सालिहात, اور وہ لوگ جو ایمان لائے اور عمل صالح کریں گے، لَنُبَوِّئَنَّهُم مِّنَ الْجَنَّةِ، البتہ ضرور ہم ان کو جگہ دیں گے جنتوں میں، غرفاء اس کے بالا خانے، جو بڑے بڑے کئی سٹارز کی جنتیں ہیں جن کے نیچے نہریں بہتی ہیں، اور ہمیشہ رہنے والے اس میں، نعم اجر العاملین، کتنا پیارا اجر ہے عمل کرنے والوں کا. کون تھے یہ عمل کرنے والے؟ الذین صبروا علی ربہم یتوکلون، یہ وہ لوگ تھے جنہوں نے صبر کیا اور اپنے رب پہ توکل کرتے تھے. کیا پتہ چلا کہ جو لوگ دنیا میں اللہ کی طرف سے آئی ہوئی تکلیفوں پہ صبر کرتے تھے، ان کو بہت پیارا اجر ملے گا. اپنے آپ سے پوچھئے، صبر ہے، رب پہ توکل ہے؟ اور آگے خاص طور پہ، واقعی من دابتن، کتنی ایسی مخلوقات ہیں کہ وہ اپنا رزق اٹھائے نہیں پھرتی، اللہ ان کو رزق دیتا ہے اور تم کو بھی، اور وہ خوب سننے اور جاننے والا. چونٹیوں کو دیکھیے، اگر آپ چونٹی کو بڑا کریں نا، تو وہ ایک چینی کے دانے کے پیچھے پیچھے بھاگ رہی ہوتی ہیں. پرندوں کو دیکھ لیجئے، تو کیا پتہ چلا کہ رزق ملنے میں بندے کا اپنا کوئی اختیار نہیں، کوشش فرض ہے، اسباب اختیار کرنے ہیں، نظریں اللہ پہ لگانی ہیں، لیکن پھر بھی نتائج آپ کے میرے اختیار میں نہیں، اس کا یقین رکھنا ہے. جب بندہ اللہ سے مانگتا ہے تو اللہ اس کو ضرور دیتا ہے، یہ بھی یاد رکھیے. اگر مرد گھروں میں بیٹھ جائیں اور بالکل ہمت نہ کریں، تو پھر گھر میں تو نہیں ملتا. اللہ کے نبی کی بڑی پیاری روایت ہے مسند احمد میں 95-88، کہ اگر تم اللہ تعالیٰ پر اس طرح توکل کرو جیسے اس پر توکل کرنے کا حق ہے، تو وہ تمہیں اس طرح روزی دے گا جیسے وہ پرندے کو روزی دیتا ہے. کیا تم دیکھتے نہیں کہ وہ صبح کو خالی پیٹ ہوتا ہے اور شام کو سیرو سیراب، یعنی خالی پیٹ جاتا ہے اور بھرے ہوئے پیٹ کے ساتھ آتا ہے؟ جاتا ہے تو آتا ہے نا، گھر بیٹھا رہتا تو پھر اس کے پیٹ میں کیسے آتا؟ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں رزق کی کوشش تو کرنے والا بنائے، لیکن اس کا غم کرنا چھوڑ دے. یہ جو ہر وقت یہ نا کہ مہنگائی ہو گئی، غربت ہے، یہ یاد رکھیے کہ آپ کا رب آپ سے غافل نہیں ہے. وہ آپ کی ضروریات پوری کرے گا. آپ کو تھوڑا بہت لائف میں ادھر ادھر چیزوں کو مینیج کرنا ہوتا ہے، اور پھر اللہ کی رحمت ہونے لگتی ہے. پھر آگے آیت 61 سے 63 میں حق واضح کرنے والے دو سوالات ہیں. پہلا سوال کیا ہے؟ وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ، کہ اگر آپ ان سے سوال کریں کہ آسمان و زمین کو کس نے پیدا کیا، اور وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ، اور سورج چاند کس کے حکم کے بندے ہوئے ہیں، وہ ضرور کہیں گے کہ اللہ نے کیا یہ سب. تو پوچھو پھر تم کہاں بہک کے جا رہے ہو؟ کیا پتہ چلا کہ توحید ربوبیت تو مانتے ہیں، تو ہوئی توحید الوہیت میں مسئلہ کرتے ہیں. اللہ یبسط الرزق، اللہ رزق کشادہ کرتا ہے اپنے بندوں میں سے جس کا چاہتا ہے، اور وہ تنگ کر دیتا ہے کیونکہ وہ ہر چیز کو جاننے والا ہے. تو رزق اللہ کے ہاتھ میں. آپ یہ سوچیں نا کہ فلاں بہت عقل مند ہے تو بہت رزق کمائے گا، فلاں بہت پڑھا لکھا ہے تو رزق بہت ہوگا، تو یہ درست نہیں ہے. کوشش فرض ہے، اپنی غلطیاں دہرانی نہیں چاہیے، جانتے بوجھتے غلط ڈیسیزنس بھی نہیں کرنے چاہیے، لیکن اس کے باوجود بھی رزق اللہ کے ہاتھ میں. اور آگے پھر ایک سوال پوچھو ان سے، کیا وَلَئِن سَأَلْتَهُم مَّن نَّزَّلَ مِنَ السَّمَاءِ مَاءً، کس نے نازل کیا آسمان سے پانی، پھر زندہ کیا اس کے بعد زمین کو اس کی موت کے بعد، لَيَقُولُنَّ اللَّهُ، کیا کہیں گے اللہ؟ آپ تو کہیں گے تو بڑے مباحد ہیں، شرک نہیں ان کے پاس، لیکن عمل میں کمی ہے، توحید ربوبیت نہیں الوہیت میں کمی ہے. تو جواب دے دو، قل الحمد للہ، ساری تعریفیں اللہ کے لیے ہیں. لیکن اکثر لوگ عقل نہیں رکھتے، اور اب عقل کے ساتھ ہی پھر دنیا کی زندگی کی حقیقت بتائی جا رہی ہے آیت 64 میں، کہ وما ہذہ الحیات الدنیا الا لہو ولعب، یہ دنیا کی زندگی تو ایک کھیل اور تماشا ہے، اور اصل گھر تو آخرت کا ہے، اور وہیں جا کر اصل زندگی ملے گی اگر وہ جانتے. کیا پتہ چلا کہ اس دنیا کے غم میں نہیں الجھنا. پھر آگے خشکی اور تری میں بچانے کی باتیں ہیں آیت 65 میں، فَإِذَا رَكِبُوا فِي الْفُلْكِ، اور جب وہ سوار کیے جاتے ہیں کشتیوں میں، وہ پکارتے ہیں اللہ کو خالص کرتے ہوئے، یعنی دین کو خالص کر کے، یہ دل میں نیت رکھے کہ یہاں صرف اللہ ہی بچائے گا. لیکن جب وہ ان کو نجات دے دیتا ہے، خشکی کی طرف لے آتا ہے، اذا ہم یشرکون، پھر وہ شرک کرتے ہیں. یہ کون سا شرک ہے؟ نافرمانیاں. कभी समंदरों में कश्ती रुक गई, क्रूज में थे और तूफान के आसार हो गए, तो खूब रोते, कभी उल्टे हाथों से कभी सीधे हाथों से दुआएं करते, अल्लाह आज बचा ले नेक हो जाऊंगी, अल्लाह आज बचा ले जिंदगी अच्छी गुजारूंगा, किसी को नहीं पुकारूंगा तो आपके सिवा। और जब कश्ती किनारे पे लग गई, थोड़े दिनों के बाद अल्लाह के हुक्म भूल जाते, और ख़ास तौर पे जब कोई खुशी का मौका आ जाए। कितना इंसान ना शुक्र है, आगे अल्लाह का करम, बंदों पे जुल्म ना करने वाला क्या है, यानी अल्लाह के करम और बंदों के जुल्म की बात है आयत 66 या 68 में, कि अल्लाह खुशकियों पे बचा के लाता है और वो दोबारा गलत काम करते हैं ताकि अल्लाह के दिए हुए की नाशुक्री करें। तो इनको कह दो क्या कि खूब फ़ायदे उठा लो, अनकरीब तुम जान लोगे। और साथ ही फिर हरम की बात कर दी कि तुमने देखा नहीं है कैसे हमने हरम को अमन वाला बना दिया, और लोग ऐसे तो उसकी तरफ खींचे चले आते हैं इर्द गिर्द से, क्या बातिल पे ईमान लाते हो और अल्लाह की नेमत का इनकार करते हो। मुराद ये है कि अल्लाह ने तुम्हें नबी दिया, तुम्हें हरम दिया, लेकिन तुम ना शुक्रिया करके इन नेमतों से फ़ायदा उठाने की बजाय इनसे अपने आप को दूर कर रहे हो। और आगे सूरत के आखिर 69 में हिदायत जिद्दोजहद करने वालों को मिलती है, वल्लज़ीन जाहदू फीना लनहदियन्नहुम सुबुलना, और जो लोग हमारे रास्तों में कोशिश करेंगे, मेहनत करेंगे, हम ज़रूर उनको अपने रास्ते दिखाएंगे, क्योंकि अल्लाह ताला तो मुहसिनीन के साथ है। क्या पता चला कि हिदायत का ताल्लुक जिद्दोजहद से है। हमारे यहाँ अमूमन लोग एक जुमला बोलते हैं कि ढूंढने वालों को खुदा मिल ही जाता है। क्या पता चला कि लोगों में सबसे ज़्यादा जिहाद करने वाला कामिल हिदायत वाला है। लेकिन सवाल यह है कि ये जिहाद कौन सा है? ये जिहाद बिन नफ्स से शुरू होता है, जिहाद बिल माल, और होते होते जिहाद बिन कलम, और बिलाखिर फिर जिहाद बिल किताल, यानी कलम की बजाय तलवार भी उठानी पड़ती है। आपने देखा होगा कि सूरत के शुरू में भी क्या बात थी, जिसने भी कोशिश की उसके अपने लिए, और जो भी मेहनत करेगा खुद फ़ायदा उठाएगा, और एंड पे भी यही है। और सूरत अनकबूत बिल्कुल उस दौर की थी कि जब मुसलमानों के हालात बहुत तंग थे। तो आपके मेरे लिए आज के दौर में भी इसमें सबक है कि सिर्फ शिकवे करने से बात नहीं होगी। मुसलमानों के हालात अच्छे नहीं, मुसलमानों की नस्लें खतरे में हैं, बहुत सारी प्रोपेगंडे हैं, मेहनत कीजिए। हम मुसलमानों को आज के दौर में सबसे बड़ा मेहनत का पैगाम यही है कि मेहनत कीजिए, आप अपने बच्चों की हिदायत और अपनी हिदायत के लिए तड़पिए और दुनिया के लिए नफ़े के बन जाएं।